यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावहरूमा नेकपा एमाले पोलिट ब्यूरो बैठकमा आज पनि छलफल। सामाजिक कुरीति विरूद्ध जनचेतनामूलक कार्यक्रम संचालन गर्न प्रदेशभित्रका सबै स्थानीय तहलाई सुदूरपश्चिम सरकारको निर्देशन। इजरायलले गाजाको रफा शहरमा गरेको आक्रमणमा परि 70 प्यालेस्टाइनीको मृत्यु र बंगलादेशमा जारी साफ अण्डर 20 महिला च्याम्पियनशीपमा भूटानमाथि नेपालको अर्को जीत। समाचार विस्तारमा। नेकपा एमाले पोलिट ब्यूरो बैठकमा आसन्न विधान महाधिवेशनमा पेश हुने प्रस्तावमाथि छलफल भइरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बसेको बैठकमा नेताहरूले विधान संशोधन प्रस्तावका साथसाथै 70 वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था तथा पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता लगायतका विषयमा केन्द्रित रहेर धारणा राख्नु भएको नेकपा एमाले जनाएको छ। बैठकमा बोल्ने नेताहरूले जिल्ला कमिटिलाई समन्वयको जिम्मेवारी दिई प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी बनाउन समेत सुझाव दिनुभएको नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। यस्तै बैठकले अध्यक्ष ओलीको राजनैतिक र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन अनुमोदन गर्नेछ। एमालेको विधान महाधिवेशन आगामी भदौ 20 22 गतेसम्म ललितपुरमा हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीति विरूद्ध जनचेतनामूलक कार्यक्रम संचालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा आज सम्पन्न बैठकले केही दिन अघि कञ्चनपुरको कृष्णपुर नगरपालिका 1 निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक महिलाको मृत्यु भएको घटना समेतको गम्भीरतालाई मध्यनजर गर्दै निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री मन्त्री परिषदको कार्यालय जनाएको छ। यस्तै बैठकले सामाजिक विकास मन्त्रालय मार्फत विद्यालय समुदाय र धार्मिक संघ संस्था लक्षित प्रदेश स्तरीय वार्षिक कार्ययोजना बनाई छाउपडी प्रथा जन्य कुरीति तथा जातीय विभेद विरूद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान संचालन गर्ने निर्णय गरेको मन्त्री परिषदको कार्यालयले जनाएको छ। मध्यप्रदेशको वन निर्देशनालयले 442 हेक्टर वन जंगलको जमीन अतिक्रमणकारीबाट फिर्ता लिएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष 2081-82 धनुषामा 30 हेक्टर, सर्लाहीमा 175 हेक्टर, सप्तरीमा 111 हेक्टर, बारामा 54 हेक्टर, पर्सामा 45 हेक्टर, रौतहटमा 12 हेक्टर, सिराहामा 10 हेक्टर तथा महोत्तरीमा 3 हेक्टर वन क्षेत्रको जमीन फिर्ता लिएको छ। निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले प्रदेशको 8 जिल्लामा अहिले पनि 16,579 हेक्टर जमीन अतिक्रमणमा परेको जानकारी दिनुभयो। देशमा 45% भूभाग वनले ढाकेको भए पनि मध्यप्रदेशमा मात्र 3.72% भूभाग वन क्षेत्रले ढाकेको निर्देशनालयले जनाएको छ। खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचार प्रसारका लागि 2 दिने शिक्षक प्रशिक्षण शुरू भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा शुरू भएको प्रशिक्षणमा नेपाल र भारतका गरी 50 जनाको सहभागिता रहेको छ। कार्यक्रममा नेपालका 46 र भारतका 4 जना शिक्षकको सहभागिता रहेको प्रशिक्षणमा विज्ञान शिक्षा तथा विज्ञान कूटनीति बारे सहभागीलाई ज्ञान दिइने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो। प्रशिक्षणमा नेपालका 7 र थाइल्याण्डका 6 जना विज्ञले तालिम दिने जनाइएको छ। पोखरा मुङलिन सड़क आयोजनाको पश्चिम खण्ड पोखरा जामुनेमा 11 पुल निर्माण भएका छन् भने 2 पुल निर्माणाधीन छन्। आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार सड़क ठेक्का अन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्का अन्तर्गत सेती पुल निर्माणको अन्तिम चरणमा छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग मार्फत भ्याट बाहेक 94 करोड़ रूपियाँको ठेक्कामा पुल निर्माण भइरहेको हो। 50 वर्ष अघि बनेको पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा मुङलिन सड़क 2078 साल वैशाखदेखि विस्तार तथा स्तरोन्नति शुरू गरिएको थियो। गण्डकी प्रदेशको लाइफलाइनका रूपमा रहेको उक्त सड़कको पूर्वी खण्डमा हालसम्म भौतिक प्रगति 86% र पश्चिम खण्डमा 55.10% पुगेको छ। सतह सिंचाईको व्यवस्था नभएको तीनवटा जिल्लाको 900 हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्था मार्फत सिंचाई पुर्याइएको छ। जिल्ला भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले चितवन, नवलपरासी र मकवानपुरमा वैकल्पिक व्यवस्था मार्फत सिंचाई पुर्याएको हो। आयोजना प्रमुख इन्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा 400 हेक्टर, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा 400 हेक्टर र मकवानपुरमा 100 हेक्टर क्षेत्रफलमा डिप ट्यूबवेल निर्माण सिंचाईको व्यवस्था गरिएको हो। यी आयोजनाहरू सम्पन्न गर्न हालसम्म 35 करोड़ रूपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2080-81 4,300 हेक्टर क्षेत्रफलमा र गत आर्थिक वर्षमा गरी हालसम्म 5,200 हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा पुर्याइएको कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संखुवा सभाका दुई महत्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन्। 7,19,65,000 रूपियाँको लागतमा निर्माण भएको चैनपुर नगरपालिका 1 र मादी नगरपालिका 9 जोड्ने यावरा खोलाको पुल र 6,25,39,000 रूपियाँको लागतमा निर्माण भएको धर्मदेवी नगरपालिका 4 र मादी नगरपालिका 6 जोड्ने माया खोलाको पुल सञ्चालनमा आएका हुन्। यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन्। तनहुमा सञ्चालन भएको चैत्य धान प्रवर्धन आयोजना मार्फत एक वर्षमा 1,177 मेट्रिक टन चैत्य धान उत्पादन भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रम मार्फत तनहु जिल्लामा 5,000 रोपनी क्षेत्रफलमा चैत्य धान गरिएकोमा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुले जनाएको छ। केन्द्रले 12 सहकारी मार्फत चैत्य धान प्रवर्धन आयोजना सञ्चालन गरेको थियो। कार्यक्रम सञ्चालनका लागि 58,50,000 रूपियाँ बजेट रहेकामा 42,94,000 रूपियाँ खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको रफा शहरमा गरेको आक्रमणमा परि राहतका लागि लाम लागेका 36 जना सहित कम्तीमा 70 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले केही समयदेखि गाजा क्षेत्रमा राहत कुरिरहेका सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्ने गरेको छ। हालसम्म इजरायली गाजा युद्धका क्रममा करिब 60,000 प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने गाजा क्षेत्र तहस नहस भएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। विशेष गरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन्। गाजामा खाद्यान्नको गम्भीर अभावको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदाय भने अझै मौन रहेकोमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले खेद प्रकट गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारले विश्व स्वास्थ्य संगठन WHOले अघिल्लो वर्ष पारित गरेका महामारी सम्बन्धी नियम संशोधन अस्वीकार गरेको छ। अमेरिकी प्रशासनले ती परिवर्तनले राष्ट्रको सम्प्रभुतामा हस्तक्षेप गर्ने भन्दै संशोधन अस्वीकार गरेको हो। ट्रम्पले January 20 राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका WHOबाट औपचारिक रूपमा हट्ने प्रक्रिया शुरू गर्नु भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले बाढ़ीका कारण विद्युत आयोजनहरूमा पुग्न सक्ने क्षतिलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागबाट यही साउन 3, 4, र 5 गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतर्कता बिन्दु पार गर्न सक्ने पूर्वानुमान भएकाले इपानले विज्ञप्ति जारी गर्दै जल विद्युत आयोजनामा पूर्व तयारी स्वरूप सतर्कता अपनाउन आग्रह गरेको हो। गत असार 24 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढ़ी जलविद्युत आयोजनहरूमा ठूलो क्षति पुर्याएको घटनालाई स्मरण गराउँदै इपानले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन आग्रह समेत गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। न्यूयोर्कमा सम्पन्न दिगो विकास लक्ष्य स्थानीयकरण साझेदारी मंच 2025 वार्षिक बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले शिक्षा स्वास्थ्य रोजगारी र गरीबी निवारण जस्ता विषयहरू एक आपसमा जोड़िने भएकोले एकीकृत स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने बताउनुभयो। स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा नजिक रहेकोले उनीहरूले आफ्ना समुदायको आवश्यकता बुझ्न चाँडो प्रतिक्रिया दिन र प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न सक्ने उपाध्यक्ष अधिकारीले बताउनुभयो। स्थानीय तहमै वास्तविक प्रगति सुनिश्चित गर्नुपर्ने सन्देश सहित दिगो विकास लक्ष्य स्थानीयकरण साझेदारी मंच 2025 वार्षिक बैठक शनिबार न्यूयोर्कमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 लक्ष्यको 94.12% राजस्व संकलन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 विभिन्न शीर्षकमा लक्ष्यको 94.12% अर्थात 60,74,75,77,000 राजस्व संकलन भएको हो। प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 राजस्व बाँडफाँड शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट 64,54,00,000 राजस्व संकलन हुने अनुमान गरेको थियो। ती सबै शीर्षकबाट 60,74,75,77,000 राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्जालले जानकारी दिनुभयो। पर्वत जिल्लाको मासिला गाउँपालिकाका किसानले तरकारी र खसी बोका बिक्री गरेर मात्रै 3.5 करोड़ गाउँपालिकामा भित्राउन सफल भएका छन्। गाउँपालिकाले कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा वृद्धि गर्नका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम शुरू गरेसँगै गत आर्थिक वर्षमा झण्डै 3.5 करोड़ पालिकामा भित्रिएको हो। मासिलाका 6 वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रा पालन गरिँदै आएको छ। पालिकाका सबै वडामा सड़कको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गरी एकै वर्षमा ठूलो परिणाममा आमदानी गर्न सफल भएको मासिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। मासिला गाउँपालिकाले कृषकलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि तरकारीमा प्रति किलो 5 र मासुमा प्रति किलो 25 रूपियाँ अनुदान दिँदै आएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
बंगलादेशमा जारी साफ U20 महिला च्याम्पियनशीपमा नेपालले भूटानमाथि अर्को शानदार जीत निकालेको छ। ढाका स्थित वसुन्धरा किङ्स एरिनामा शनिबार भएको खेलमा नेपालले भूटानलाई 8-0 गोलले हरायो। एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा 6 र दोस्रो हाफमा 2 गोल गरेको थियो। नेपालको जीतमा पूर्णिमा राई र मीना देवालले ह्याट्रिक पूरा गरिन्। यस्तै समीक्षा घिमिरे र कुसुम खटियोडाले 1-1 गोल गरिन्। यसअघिको खेलमा नेपालले भूटानलाई 6-1 गोलले हराएको थियो। यस्तै चार टोली सहभागी च्याम्पियनशीपमा नेपालले श्रीलंकालाई दुवै खेलमा 7-0 गोलले हराएको थियो। नेपाल जारी च्याम्पियनशीपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बंगलादेशसँग 3-2 गोलले पराजित भएको थियो। यस च्याम्पियनशीपको 5 खेलमा 4 जीत निकालेको नेपालले 12 अंक बनाएको छ। नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बंगलादेश विरूद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ। च्याम्पियनशीपमा सहभागी 4 टोलीले एक आपसमा 2 पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपालले भारतमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने भएको छ। भारतको हरियाणा स्थित मोरमाजरामा अगस्त 3-10 तारीखसम्म हुने विश्वकपमा भाग लिन 14 खेलाड़ी सहित 18 सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गरेको छ। नेपाली खेलाड़ी टोलीको कप्तानमा मनमती विष्ट छन्। यस्तै उपकप्तानमा जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुंवर, सृजना कुमारी थारू, सृजना धानुक, मनिषा जोशी, उरुसा साके, आसमा यादव, विनिता पण्डित छेत्री र सन्जु थामी रहेकी छिन्। विश्वकपको दोस्रो संस्करण 13 वर्षपछि हुन लागेको हो। पहिलो संस्करण सन् 2012 भारतको पटनामा आयोजना भएको थियो। थाइल्याण्डको पटायामा भएको स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आईबीपी च्याम्पियनशीपको 12 संस्करणमा नेपालका 9 खेलाड़ीले पदक जितेका छन्। थाइल्याण्डको पटायामा जुलाई 16 शुरू भएको खेल शनिबार सम्पन्न प्रतियोगितामा सिनियर 60 केजी तौलमा करण बाडिया आईबीपीमा सिल्भर मेडल र स्ट्रेन्थ लिफ्टिङ हेक लिफ्टमा गोल्ड मेडल जित्न सफल भएका छन् भने बाडियाले 220 केजी उचालेर विश्व रेकर्ड कायम गरेका छन्। स्ट्रेन्थ लिफ्टिङमा युरोप, अमेरिका, एसिया सहित विभिन्न मुलुकका खेलाड़ी तथा रेफ्रीहरूको सहभागिता रहेको थियो।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशका धेरै स्थानहरूमा मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावहरूमा नेकपा एमाले पोलिट ब्यूरो बैठकमा आज पनि छलफल। सामाजिक कुरीति विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तहलाई सुदूरपश्चिम सरकारको निर्देशन। इजरायलले गाजाको रफा शहरमा गरेको आक्रमणमा परि 70 प्यालेस्टाइनीको मृत्यु र बंगलादेशमा जारी साफ अण्डर 20 महिला च्याम्पियनशीपमा भूटानमाथि नेपालको अर्को जीत। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।